يا حسين يا حسين يا حسين
يا زاي حسين درس غاي حسين
يا زاي حسين درس
بسم الله الرحمن الرحيم الحمد لله الذي هو الملك القدوس السلام المؤمن المهيمن العزيز الجبار المتكبر والصلاة والسلام والتحية والإكرام على نبيه وحبيبه سيدنا ومولانا أبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا ولا سيما بقية الله أرواحنا له الفداء واللعنة الأبدية على أعدائهم أجمعين أما بعد فقد قال الله عز اسمه وجل شأنه في كتابه المجيد إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون صلوا
الله عليه.
عزیزان گرامی، پروردگار عالم نے قرآن مجید میں ولایت کو محصور کرتے ہوئے فرمایا کہ تمہارا ولی بس اللہ ہے اور اس کا رسول ہے، اور وہ لوگ تمہارے ولی ہیں کہ جو نماز قائم کرتے ہیں اور حالت رکوع میں زکوٰۃ دیتے ہیں۔ اس آیت کی اگر لفظ لفظ پر بات کی جائے تو ظاہر ہے کہ وقت کم ہے، لیکن ایک باہری نگاہ ڈالنا چاہتا ہوں اس آیت کے اوپر۔ اس آیت کا جو پہلا لفظ ہے وہ ہے انما۔ انما کلمہ حصر ہے کہ جو در حقیقت کسی چیز کو محصور کر دیتا ہے کہ بس اس کے سوا کچھ اور نہیں ہے۔ ہمارے یہاں جو انما کا معنی کیا جاتا ہے، اگر آپ قرآن مجید کے تراجم اٹھا کے دیکھیں تو اس میں دیکھیں گے انما یعنی بس، لیکن چونکہ عربی ایک وسیع زبان ہے اور عربی کے ایک ایک لفظ میں کئی کئی معنی پوشیدہ ہوتے ہیں، اردو زبان کی مشکل یہ ہے کہ ہمیں انما کا کوئی نرمل بدل مل نہیں پایا تو ہم نے ترجمہ کر دیا بس۔ لیکن اگر انما کا صحیح معنی تلاش کیا جائے اور عربی ادب میں انما کا صحیح معنی بیان کیا جائے تو انما ایک لفظ نہیں ہے بلکہ ایک جملہ ہے جسے ایک لفظ میں بیان کر دیا جاتا ہے۔ یہ عربی زبان کی خصوصیت ہے۔ اگر انما کا صحیح معنی بیان کیا جائے تو اس طرح سے بنے گا کہ بس یہ ہے اور اس کے سوا کچھ بھی نہیں ہے۔ یہ انما کا معنی ہے۔ اب اس آیت کا صحیح معنی کیجئے، بس اللہ کے ولی یہ ہیں اور اس کے سوا کوئی ولی نہیں ہے۔ اگر آپ کو یہ آیت واضح ہو جائے تو میں دوسری طرف فوراً آپ کی اذہان دے جاؤں کہ قرآن مجید ایک اور جگہ پر لفظ انما بیان کیا اور آواز دی، انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا۔ یہ آیت حضرات کی دسویں مرتبہ سنی ہوگی، لیکن ذرا اس زاویے سے دیکھیے، پروردگار عالم نے جب اہل بیت کی طہارت کا مسئلہ بیان کیا تو انما کے ذریعے سے بیان کیا، اور بیان کیا کہ دیکھو بس اللہ کا ارادہ یہ ہے اور اس کے علاوہ کوئی ارادہ نہیں ہے۔ کیونکہ اگر انما کا صحیح ترجمہ کیا جائے تو آیت کا صحیح ترجمہ یہ ہوگا کہ بس اللہ کا ارادہ یہ ہے اور اس کے سوا کوئی ارادہ نہیں ہے کہ اے اہل بیت آپ سے ہر رجس کو دور کر دے اور آپ کو ایسا پاک رکھے جیسا پاک رکھنے کا حق ہے۔ البتہ اس آیت پہ بیان نہیں کرنا چاہ رہا، لیکن بس ترجمہ صحیح کر رہا تو اس آیت کا، ہمارے یہاں ترجمہ بعض جگہوں پر غلط کیا جاتا ہے کہ پروردگار عالم کا ارادہ یہ ہے کہ اہل بیت آپ کو ہر رجس سے دور رکھے، نہیں آیت یہ نہیں ہے، بلکہ آیت یہ کہہ رہی ہے کہ آپ سے ہر رجس کو دور رکھے، یعنی آپ تو دور ہیں ہی مگر کبھی رجس آپ تک آنے کی کوشش کرے گا، کبھی کھڑکی سے کبھی دروازے سے، ایک صلاۃ پر محمد و آل محمد۔ اور یہ نہیں ہے کہ اے اہل بیت پروردگار آپ کو پاک کرے، نہیں، اگر صحیح ترجمہ یہ ہوتا کہ پاک کرے اس کا معنی یہ ہے کہ پہلے پاک نہیں تھے۔ فرمائیں آیت تطہیر نازل ہونے کے بعد اہل بیت پاک نہیں ہوئے بلکہ پہلے ہی سے پاک تھے، آیت تطہیر اہل بیت کی طہارت کا اعلان ہے، نہ یہ کس کے ذریعے سے اہل بیت پاک ہوئے ہیں۔ بہرحال میں دوبارہ اپنے موضوع پر آ جاؤں، انما اگر اس کا صحیح معنی کریں بس یہ ہے اور اس کے سوا کچھ بھی نہیں ہے، انما ولیکم اللہ، بس اللہ ہی تمہارا ولی ہے اور اس کے سوا کوئی تمہارا ولی نہیں ہے، اور رسول ہی تمہارے ولی ہیں اس کے سوا کوئی تمہارا ولی نہیں ہے، اور وہی لوگ تمہارے ولی ہیں کہ جو نماز قائم کرتے ہیں اور حالت رکوع میں زکات دیتے ہیں۔ اب ایک لفظ پر ہم بات کریں گے، بہت باہری نگاہ ڈالیں گے، انما ولی، ولی نکلا ہے ولایت سے، توجہ فرمائیے گا، پروردگار عالم کی طرف سے کچھ عہدے نازل کیے گئے، یا نبوت کا عہدہ، یا رسالت کا عہدہ، یا امامت کا عہدہ، یہ ضروری ہے کہ اگر کوئی نبی ہو تو پہلے ولی ہو، تو فرمائیے گا، جب تک کوئی ولی نہ ہو نبی نہیں ہو سکتا، جب تک کوئی ولی نہ ہو رسول نہیں ہو سکتا، جب تک کوئی ولی نہ ہو امام نہیں ہو سکتا، لیکن یہ ضروری نہیں ہے کہ جو نبی نہیں ہے یا رسول نہیں ہے یا امام نہیں ہے وہ ولی بھی نہیں ہے، ممکن ہے کوئی نبی نہ ہو مگر ولی ہو، ابھی مثال دوں گا بات واضح ہو جائے گی، ممکن ہے کوئی رسول نہ ہو مگر ولی ہو، ممکن ہے کوئی امام نہ ہو مگر ولی ہو۔ ایک سامنے کی مثال ہمارے سامنے موجود ہے، حضرت فاطمہ زہرا سلام اللہ علیہا نہ نبی ہیں نہ رسول ہیں نہ امام ہیں، مگر پروردگار عالم کی طرف سے ولایت کا عہدہ لیے ہوئے ہیں، یہ الگ بات ہے، جب نبیوں پر وقت پڑا تب بھی فاطمہ یاد آئیں، جب رسولوں پر وقت پڑا تب بھی فاطمہ کام آئیں، ایک صلاۃ پر محمد و آل محمد۔ کیوں؟ اس لیے کہ نبوت اور رسالت اور امامت کا باطن ہے ولایت، جب تک ولایت نہ ہو کوئی نبی نہیں ہو سکتا، جب تک ولایت نہ ہو کوئی رسول نہیں ہو سکتا، جب تک ولایت نہ ہو کوئی امام نہیں ہو سکتا۔ اب لفظ ولی پر اور اس کے لغت امامت پر ذرا سی بات ہو جائے اور ہم آگے بڑھ جائیں، لفظ ولایت کہاں سے نکلا ہے اور ولایت کے معنی کیا ہیں لغت میں؟ اور ظاہر ہے ولایت آپ حضرات کے لیے مانوس لفظ ہے، لیکن ہم لغت کے اعتبار سے بات کر سکتے ہیں، ولایت نکلا ہے ولیہ سے، ولیہ یلی جو عربی میں استعمال ہوتا ہے، یہ لفظ وہاں استعمال ہوتا ہے کہ جہاں دو چیزیں اتنا نزدیک اور قریب ہو جائیں کہ درمیان میں کوئی فاصلہ نہ رہے، جہاں پر ایسا مرحلہ ہو وہاں پر لفظ ولایت استعمال کیا جاتا ہے، یعنی فلاں فلاں کے اتنا نزدیک اور قریب ہو گیا ہے کہ اب درمیان میں کوئی فاصلہ بچا ہی نہیں ہے۔ اب اگر آپ ولی خدا یا ولی اللہ کا معنی کریں تو کیا معنی کریں گے؟ کہ کوئی اللہ سے اتنا نزدیک ہو گیا ہے کہ اب درمیان میں کوئی فاصلہ بچا ہی نہیں ہے، اور پھر پروردگار عالم نے اس بات کو قرآن مجید میں بھی بیان کیا، ثم دنا فتدلا فکانا قاب قوسین او ادنا، یہ حبیب اتنا قریب ہوا، اتنا قریب ہوا کہ دو کمانوں کا فاصلہ رہ گیا یا اس سے بھی کم،
अब कितना काम ये हम बयान नहीं करेंगे, परवरदिगार आलम ने कुर्ब को बयान किया कि जब दो चीजें आपस में करीब हो जाएं और दरमियान में फासला ना रह जाए। हाँ, ये कुर्ब कुर्ब मादी नहीं है, कुर्ब मानवी है। तुम खुदा से मादी एतबार से करीब हो ही नहीं सकते, क्योंकि खुदा मादा है ही नहीं। जब खुदा के यहाँ मादा नहीं पाया जाता तो खुदा से कैसे मादी एतबार से करीब हो सकते हो, खुदा से मानवी और रूहानी एतबार से करीब हो सकते हो। मुमकिन है, तवज्जो फरमाइएगा, मुमकिन है कोई मादी एतबार से करीब हो मगर रूहानी एतबार से बहुत दूर हो, और इसे आप भी ना समझे तो कौन समझे। एक सलावत पर मोहम्मद वाले आले मोहम्मद। मुमकिन है कोई मादी एतबार से करीब हो मगर मानवी एतबार से बहुत दूर हो, और इन दोनों में कोई कुर्ब न पाया जाता हो। एक सलावत पर मोहम्मद वाले मोहम्मद। अब इन दोनों मराहिल पर तवज्जो फरमाइएगा। मुमकिन है कोई मादी एतबार से करीब हो मगर मानवी एतबार से बहुत दूर हो, और ये भी मुमकिन है कोई मादी एतबार से दूर हो और पैगंबर कहें मुझे अब ऐसे कराने की खुशबू आ रही है। सलावत पर मोहम्मद वाले मोहम्मद। और खुदावंद आलम ने चाह भी यह है कि तुम इनसे सिर्फ मादी एतबार से करीब ना हो बल्कि तुम मानवी एतबार से करीब हो, तुम्हारी रूह इनकी रूह से करीब हो जाए, ऐसे कि दोनों में सिनखियत ईजाद हो जाए। सिनखियत यानी मुमासलत ईजाद हो जाए कि दूर से कोई देखे तो कहे ये इनका जा रहा है। तवज्जो फरमाए, लफ्ज सिनखियत को समझाऊं। आप देखें, आग से ठंडक नहीं निकलती, सिनखियत एक फलसफे का कानून है। आग से सर्दी या ठंडक नहीं निकलेगी और बर्फ से गर्मी नहीं निकलेगी। क्यों? इसलिए कि आग और सर्दी के दरमियान कोई सिनखियत और मुमासलत नहीं है, और बर्फ और गर्मी के दरमियान कोई सिनखियत और मुमासलत नहीं है। आग और गर्मी के दरमियान सिनखियत और मुमासलत है, बर्फ और ठंडक के दरमियान सिनखियत और मुमासलत है। एक साहब ने देखा कि कौवा और सारस दोनों एक साथ परवाज कर रहे हैं, परेशान हो गए कि कौवे और सारस में आखिर ऐसी कौन सी मुमासलत है कि दोनों साथ परवाज कर रहे हैं। जब गौर किया तो समझ में आया दोनों की टांगे टूटी हुई हैं। जब तक इंसान इंसानों के दरमियान या हैवानों के दरमियान सिनखियत ना हो उस वक्त तक कोई भी साथ हो ही नहीं सकता। यह अलग मरहला, हमारी सिनखियत अली इब्ने अबी तालिब के साथ है। क्योंकि खुद आवाज दी, शीअतुना खुलेकु मिन फाज़िलतीनतिना, हमारे शिया हमारी बची हुई मिट्टी से खल किए गए हैं। वाकुजेनु बेमाए विलायतिना, हमारे शियों का खमीर हमारे विलायत के पानी से गूंधा गया है। खलाकना मिन आला इल्लीजीन, दूसरी रिवायत में आवाज थी, परवरदिगार आलम ने हमें आला इल्लीजीन से खल किया है। वखुलिका शीअतुना, और हमारे शियों को हमारी ही बची हुई मिट्टी से खल किया गया है। ये अहले बैत अलैहिम सलाम ने वादे तौर पर पैगाम दे दिया, और मैं ये मुख्तलिफ जगहों पर पैगाम दे चुका हूँ कि जो हमारे यहाँ बाज जवान ये जाम करते हैं, ये गुमान करते हैं कि हम मजबूर हो गए हैं, एक शिया घराने में पैदा हो गए अब मजबूर अंशिए हैं, परवरदिगार आलम के यहाँ इत्तेफाक नामी कोई चीज नहीं है। कि हम इत्तेफाकन इस घराने में पैदा हो गए, वो इत्तेफाकन उस घराने में पैदा हो गया? नहीं, यहाँ पर इत्तेफाक नामे कोई शय है ही नहीं। हर चीज अपने सबब और असबाब के तहत चल रही है, हर चीज अपने इल्लत के तहत हो रही है। अगर तुमने वो जमीना फराहम किया था कि शिया घराने में पैदा हो, तो खुदा ने तुम्हें शिया घराने में पैदा किया है। क्योंकि परवरदिगार आलम ने आलम जर में या आलम मीसाक में या आलम अलस में अहद लिया, जिसने भी उस आलम में अहद किया इनकी विलायत का, उसे शिया घराने में पैदा किया गया। तो गरज जिसने वहां पर जमीना फराहम किया था, उसे इस घराने में पैदा किया गया। गरज परवरदिगार आलम की यहाँ इत्तेफाक नामी कोई चीज नहीं है, या हर चीज अपने सबब और असबाब के तहत है, इलल और उसके नतीजे के तहत है, इल्लत और मालूल का सिलसिला इस कायनात में। कहने लगे कि बहुत सारे इत्तेफाकात होते हैं, मसलन मसलन खुदा ना करे आप जगह बैठे थे, सामने से पंखा गिर गया। कहने लगे इत्तेफाक था, पंखा गिर गया। कहने लगे नहीं नहीं, फलसफे ने आवाज दी कि आप जिसे इत्तेफाक कह रहे हैं, दर हकीकत वो इत्तेफाक नहीं है, वो बाय चांस नहीं है, बल्कि उसके पीछे पूरा एक कानून है, और आप चूंकि उस कानून को नहीं जानते, लिहाजा उसे इत्तेफाक कह रहे हैं। दर हकीकत हम अपनी जहालत को छुपाने के लिए इत्तेफाक का नाम दे देते हैं। मिसाल दो, हमने कहा कि इत्तेफाक था, खुदा ना करे कहीं का पंखा गिर गया। नहीं, इसके पीछे पूरा कानून है कि अगर कोई मरतूब हवा लोहे से लगेगी, लोहा जंगालूद होगा, यहां तक कि वो कमजोर हो जाएगा, और एक नतीजा ये होगा कि पंखा गिर जाएगा। आपने देखा, जिसे मैं इत्तेफाक कह रहा था, उसके पीछे पूरा कानून था। परवरदिगार आलम के यहाँ इत्तेफाक है ही नहीं, बल्कि परवरदिगार हर काम किसी ना किसी सबब के तहत करता है। कहने लगे इत्तेफाक था कि अली खाने काबा में पैदा हो गए, इत्तेफाक था कि अली ने पैगंबर की आगोश में आंखें खोली, इत्तेफाक था कि अली ने पैगंबर की आगोश में कुरान मजीद की तिलावत की, कि जब कुरान मजीद नाजिल भी नहीं हुआ था, इत्तेफाक था कि अली ने पैगंबर के कांधों पर चढ़ के बुतों को तोड़ दिया, इत्तेफाक था कि जब खंदा का मामला आया तो अली ही ने उसे सर किया, इत्तेफाक था कि जब अलम देने का मरहला आया तो पैगंबर ने अली ही को बुलाया, इत्तेफाक था जब दरवाजा उखाड़ने का मरहला आया जंग खैबर में तो पैगंबर ने अली ही को भेजा, इत्तेफाक था कि पैगंबर की बेटी की शादी अली ही से हो गई, इत्तेफाक था कि हसन और हुसैन जैसे बच्चे अली ही के हुए। हमने आवाजिया, जी हाँ, हम भी यही कहते हैं, जहां पर सारे इत्तेफाक जमा हो जाए उसी को अली इब्न अबी तालिब कहते हैं। तो गरज परवरदिगार आलम के इत्तेफाक नामे कोई चीज नहीं है, परवरदिगार आलम के पूरा कानून है। अगर तुम अपने अंदर सलाहियत ईजाद कर लो तो हम तुम्हें देंगे, और अगर तुमने अपने अंदर सलाहियत ईजाद नहीं की तो मांगते रहोगे, एक पांव पे खड़े रहोगे पूरे रात, मगर तुम्हें मिलने वाला नहीं है, क्योंकि जब तक जमीना फराहम नहीं करो हम देंगे नहीं। अगर कोई खुदा के सामने ऐसा प्याला लेकर जाए जिसमें सुराख हो और कहे परवरदिगार मुझे रिस्क दे दे, परवरदिगार अगर इसे भी रिस्क दे तो इसके साथ भी जुल्म है और खुदा की जात भी जालिम ठहराएगी। क्यों? इसलिए कि परवरदिगार हर काम किसी ना किसी सबब के तहत करता है, कोई भी फेल इलाही मसला से खाली नहीं है। परवरदिगार अगर इसे दे कि जिसके जर्फ में सुराख है और उसे ना दे जिसका जर्फ सालिम है, तो उसके साथ भी जुल्म है और इसके साथ भी जुल्म है। सलाम पर मोहम्मद और आले मोहम्मद। और एक अगले मरहले पर बात कर रहा हूं, अगर तुमने अपने अंदर सलाहियत ईजाद की तो फिर दुआ करने की भी जरूरत नहीं है। अगर तुमने अपने अंदर सलाहियत ईजाद कर ली तो दुआ करने की भी जरूरत नहीं है। जहां तुमने सलाहियत ईजाद की और वहां हमने दिया, क्योंकि जहां भी हम सलाहियत देखते हैं वहां पर दे दिया करते हैं। अगर तुम्हारे अंदर सलाहियत नहीं है तो हम कभी नहीं देने वाले, सलाहियत ईजाद हो जाएगी तुम्हें दे देंगे। इन्नमा वलीयुकुमुल्लाह व रसूलुहु वल्लदीना आमनुल्लदीना युकीमुनस्सलाह व युतूनज़्ज़का वहुम राकिऊन। बस तुम्हारा वली अल्लाह है, بس تمہارا ولی اللہ کا رسول ہے. اور اس کے بعد پھر پروردگار عالم نے عجب شان سے آیت میں تذکرہ کیا. پروردگار عالم نے, کہنے والوں نے کہا کہ پروردگار عالم نے قرآن مجید میں کبھی بھی نام علی بیان نہیں کیا. پروردگار عالم کی نظر میں بہترین شخصیت بعد پیغمبر علی, اور پروردگار عالم نے اپنی نظر میں بہترین شخصیت ہی کا نام اپنی بہترین کتاب میں بیان نہیں کیا. آخر کیوں پروردگار؟ کیا نعوذ باللہ پروردگار کو کسی سے ڈر تھا؟ پروردگار کو کسی سے خوف تھا؟ کہ جیسا کہ ہمیں خوف ہوتا ہے, ڈر ہوتا ہے, ہم بہت سارے کام نہیں کرتے ڈر کے. وہ کس سے ڈرنے والا ہے؟ اسے کس کا خوف ہے؟ وہ جو چاہتا ہے کر لیتا ہے. اگر اس نے چاہ لیا کہ فرعون کے موسیٰ پیدا ہوں تو پروردگار موسیٰ کو پیدا کرے گا اور فرعون ہی کے گھر میں پیدا کرے گا. پروردگار عالم کے قدرت کا عالم یہ ہے, پروردگار کسی سے ڈرنے والا نہیں ہے. اگر اس نے چاہ لیا تو وہ کر کے رہے گا. تو اگر پروردگار ڈرتا نہیں ہے تو پروردگار عالم نے قرآن مجید میں نام علی ذکر نہیں کیا, بلکہ کیا کیا؟ صفات بیان کیے, مفہوم بیان کیا, جو بہت ہی اگر آپ اصطلاحی الفاظ استعمال کریں مفہوم بیان کیا, مصداق معین نہیں کیا. کیوں؟ اس کے دو تین جوابات ہیں, جلدی جلدی بیان کروں. پروردگار عالم چاہتا تو نام لے سکتا تھا, لیکن اگر پروردگار عالم علی نام بیان کر دیتا تو ہر کوئی اپنا نام علی رکھ سکتا تھا. پروردگار عالم نے نام لیا ہی نہیں. اگر مرد ہو تو علی جیسے صفات پیدا کر کے دکھاؤ. جیسا کہ خود اسی آیت میں ہوا, اسی آیت کے نزول کے بعد ہوا کہ جب امیر المومنین علیہ السلام حالت رکوع میں زکوٰۃ دے چکے, اب اس پر انشاءاللہ بات ہوگی اگر وقت رہا, جب امیر المومنین علیہ السلام حالت رکوع میں زکوٰۃ دے چکے اور لوگوں نے دیکھا آیت آ گئی, کہنے لگے اچھا حالت رکوع میں انگوٹھی دینے سے آیت بھی آ جاتی ہے. تو جو فرمائیے گا حالت رکوع میں انگوٹھی دینے سے آیت بھی آ جاتی ہے. اور پھر لوگوں نے کیا کیا کہ کچھ فقیروں کو کرائے پڑھ لیا اور کہنے لگے دیکھو ہم رکوع میں جائیں گے, آپ آئیے گا ہم سے انگوٹھی لے جائیے گا زکوٰۃ کے نام پر, اور جس دن آیت آ گئی اس دن یہ انگوٹھی آپ کی ہو جائے گی. آپ نے دیکھا, تم علی نام تو رکھ سکتے ہو مگر علوی صفات ایجاد نہیں کر سکتے. جیسا کہ اسے آیت کے بعد ہوا, پروردگار عالم نے مفہوم بیان کیا. توجہ فرمائیے گا, ہماری غلطی آپ کو معلوم ہے کیا ہے؟ جب ہم کسی مخالف سے بات کرتے ہیں تو ہم فوراً مصداق پہ چلے جاتے ہیں. مفہوم مصداق کا کیا رابطہ ہے بیان کروں؟ کوئی آپ سے پوچھے انسان کون ہے تو آپ کہیں انسان وہ ہے جو ایک حیوان ہوتا ہے, اس کے بعد وہ ناطق بھی ہوتا ہے, حیوان ناطق ہوتا ہے, وہ شعور بھی رکھتا ہے, وہ علم بھی رکھتا ہے, ان میں مرد اور عورت ہوتے ہیں. اس طرح سے آپ نے بیان کرنا شروع کیا کہ انسان یہ ہے. آپ کیا کر رہے ہیں؟ انسان کا مفہوم بیان کر رہے ہیں سامنے والے کے لیے. لیکن ایک مرتبہ آپ نے انسان لا کے سامنے کھڑا کر دیا, کیا یہ ہے انسان؟ وہ جو آپ بیان کر رہے تھے وہ مفہوم تھا, اور جو آپ نے سامنے لا کر دکھا دیا وہ مفہوم کا مصداق تھا. ہماری ذمہ داری ہے کہ دنیا کے سامنے امامت کا مفہوم بیان کر دیں. امام وہ خود ہی تلاش کر لے گی. ایک سلام اکبر محمد و آل محمد. بس یہ بتا دیں امامت کیا ہوتی ہے. پروردگار عالم کی طرف سے جو عہدہ رکھتا ہے امامت کا, اس میں کیا کیا صفات ہیں, امام کو کیسا ہونا چاہیے. وہ جعلناہم, قرآن مجید نے امام کی صفات بیان کیے. پروردگار عالم چاہتا تو اماموں کا نام لے لیتا, جیسا کہ پیغمبر نے نام لیا ایک کے بعد ایک. اہل سنت کتابوں میں موجود ہے پروردگار کے پیغمبر اکرم نے 12 اماموں کا نام لقب سے ساتھ لیا. جس طرح سے پیغمبر نام لے رہے ہیں لقب کے ساتھ, ایسے ہی پروردگار بھی نام لے سکتا تھا, مگر پروردگار عالم نے قرآن مجید میں امامت کا مفہوم بیان کیا. وَجَعَلْنَاهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا وَأَوْحَيْنَا إِلَيْهِمْ فِعْلَ الْخَيْرَاتِ وَإِقَامَ الصَّلَاةِ وَإِيتَاءَ الزَّكَاةِ وَهُمْ رَاكِعُونَ. اس کا ترجمہ نہیں کرنا ورنہ بات کہیں اور چلی جائے گی. پروردگار عالم نے قرآن مجید میں مفہوم بیان کیا ہے. ہم مفہوم بیان کر رہے ہیں, مصداق تم خود ہی تلاش کر لو. اور اگر مفہوم صحیح بیان کر دیا تو مصداق میں غلطی کر ہی نہیں سکتے. سلام بر محمد و آل محمد. हमारी जिम्मेदारी है सामने वाले को मफहूम बयान करते देखें। परवरदिगार अली की तरफ से जो इमाम का इमामत को होता है उसके अंदर ये सिफात पाए जाते हैं, वो जअलनाहुम अइमतन यहदून बिअमरिना। बहरहाल आवाज दी, इन्नमा वलीयुकुम अल्लाह व रसूलुह वल्लदीना आमनु लदीना یقیمون الصلاۃ و یؤتون الزکاۃ و هم راکعون۔ پروردگار عالم جب تیسرے مرحلے پر بات کی تو کیا آواز دی؟ والذین آمنوا الذین یقیمون الصلاۃ، یہ نماز پڑھتے نہیں ہیں، یہ نماز قائم کرتے ہیں۔ یعنی نماز پڑھنا الگ ہے، نماز کو قائم کرنا الگ ہے۔ اسی طرح سے عزاداری کرنا الگ ہے، عزاداری کو قائم کرنا الگ ہے۔ پڑھنے میں اور قائم کرنے میں کیا فرق ہے؟ آپ آئے اور ایک مرتبہ آ کر کہیں سے آ رہے تھے، کام سے، آفس سے آئے، آپ نے فوراً کہا اللہ اکبر، نماز تمام کر دی، دماغ کہیں اور ہے، دل کہیں اور ہے، توجہ کہیں اور ہے، نماز پڑھ تو لی مگر یہ نماز قائم نہیں ہوئی۔ لیکن جہاں پر نماز کے تمام شرائط کا خیال رکھا جائے وہاں نماز پڑھی نہیں جاتی، وہاں پر نماز قائم ہوتی ہے۔ آواز دی، یہ نماز پڑھتے نہیں ہیں بلکہ نماز قائم کرتے ہیں، اور یہ حالت رکوع میں زکات دیتے ہیں۔ اگر آپ توجہ کریں قرآن مجید میں جہاں بھی نماز قائم کرنے کا تذکرہ ہوا ہے اس کے فوراً بعد انفاق یا زکات کا تذکرہ ہوا ہے، جہاں نماز وہاں پر انفاق یا زکات۔ آخر اس کی وجہ کیا ہے؟ علماء نے بیان کیا کہ نماز کا تعلق حقوق اللہ سے ہے۔ توجہ فرمائیے گا، اس آیت میں جب امیر المومنین علیہ السلام کو پہچانوایا تو پروردگار عالم نے اس صفت کے ذریعے سے پہچانوایا کہ امیر المومنین تمہارا ولی وہ ہے کہ جو نماز قائم کرتا ہے اور حالت رکوع میں زکات دیتا ہے۔ اب توجہ فرمائیے گا، نماز قائم کرنے کا تعلق حقوق اللہ سے ہے اور زکات یا انفاق کا تعلق حقوق العباد سے ہے۔ پروردگار عالم یہی بیان کرنا چاہ رہا ہے، تمہارا ولی وہ ہے جو ایک ہی وقت میں خدا سے بھی ملا ہوگا، خدا کے بندوں سے بھی ملا ہوگا۔ اسی لیے نبی کا یا رسول کا یا امام کا ولی ہونا ضروری ہے۔ نبی جب تک ولی نہ ہو نبی نہیں ہو سکتا، اس کی وجہ بھی بیان کر رہا ہوں کہ بیان کر چکا ہوں، اس کو بس وضاحت کرنی ہے۔ نبی جب تک ولی نہ ہو نبی نہیں ہو سکتا، رسول جب تک ولی نہ ہو رسول نہیں ہو سکتا، امام جب تک ولی نہ ہو امام نہیں ہو سکتا۔ کیوں؟ اس لیے کہ میں نے بیان کیا ولایت یعنی پروردگار عالم سے ملا ہونا، کہ جہاں انسان اور خدا کے درمیان کوئی فاصلہ نہ ہو۔ پروردگار چاہتا یہ تھا کہ میرے اور میرے بندوں کے درمیان کوئی واسطہ ہو، کہ جو میرے وہ واسطہ مجھ سے بہت دور نہ ہو بلکہ اتنا قریب ہو کہ مجھ سے میرے فیوزات کو لے اور بلا واسطہ میرے بندوں کو دیتا جائے۔ اگر وہ خدا کے قریب نہیں ہوگا تو خدا سے لے گا کیسے، اور اگر خدا سے لے گا نہیں تو نبی کیسے ہوگا، رسول کیسے ہوگا، امام کیسے ہوگا؟ اسلام پر محمد و آل محمد۔ اور اسی خدا سے لینے کی کیفیت کا نام ہے وحی، کہ نبی خدا سے لے گا، خدا سے وحی دریافت کرے گا۔ خدا سے لے گا یعنی خدا سے وحی دریافت کرے گا، رسول خدا سے لے گا یعنی خدا سے وحی دریافت کرے گا، امام خدا سے لے گا یعنی خدا سے وحی دریافت کرے گا۔ اب یہ الگ بات کہ نبی اور رسول پر جو وحی آتی ہے وہ الگ ہے اور امام پر جو وحی آتی ہے وہ الگ ہے، لیکن بہرحال وحی ہی ہے کہ جو نبی پر بھی آتی ہے، رسول پر بھی آتی ہے، امام پر بھی آتی ہے، کہ نبی بلا واسطہ خدا سے لے گا، رسول بلا واسطہ خدا سے لے گا، امام بلا واسطہ خدا سے لے گا۔ میں بلا واسطہ خدا سے نہیں لے سکتا، اسی لیے مجھ پر وحی نہیں آتی، آپ بلا واسطہ خدا سے نہیں لے سکتے، اسی لیے آپ پر وحی نہیں آتی۔ اور پروردگار عالم نے جب اپنے رسول کو پہچانوایا تو اسی چیز کے ذریعے سے پہچانوایا۔ آواز دی، قل انما انا بشر مثلکم، اے نبی کہیے کہ میں تم جیسا ایک بشر ہوں۔ اور پھر آواز دی، یوحا الیہ، مجھ پر وحی آتی ہے، کہنے لگے کہ نبی نے خود قرآن مجید میں کہا، بلکہ کیا نبی نے کیا کہا، خود پروردگار عالم نے نبی سے کہلوایا کہ آپ کہیے میں تم جیسا ایک بشر ہوں، نبی تو کہہ رہے ہیں میں تم جیسا ایک بشر ہوں اور آپ کہتے ہیں کہ نبی ہم جیسے بشر نہیں ہیں، آپ کی بات تو قرآن مجید کے خلاف ہے۔ کہنے لگے ہاں بالکل ایسے ہی، کہ آپ بعض لوگ ایسے ہیں کہ جو قرآن مجید کی تلاوت تو کرتے ہیں لیکن آیت کو وہاں روک دیتے ہیں جہاں مطلب پورا ہو جاتا ہے۔ کیسے؟ کہنے لگے قرآن مجید میں ہے کلو وشربو، کھاؤ پیو، جتنا کھاؤ جتنا پیو تمہاری مرضی، کھاؤ پیو۔ کہا آپ نے اتنا تو پڑھ لیا، کلو وشربو، آگے کی آیت پڑھنے کی بھی زحمت کیجیے۔ کلو وشربو ولا تسرفو، کھاؤ پیو مگر اسراف نہ کرو۔ لیکن جہاں پر ہمارا مطلب تمام ہوا آیت روک دی کلو وشربو، یہاں بھی ایسا ہی ہوا۔ قل انما انا بشر مثلکم، آپ نے یہاں پر آیت روک دی مگر آیت تمام نہیں ہوئی تھی، یوحا الیا، مجھ پر وحی آتی ہے۔ اب اس جملے کو سمجھانے کے لیے مثال دوں، اگر میں کسی سے کہوں، کسی انسان سے کہوں کہ آپ ایک بہت اچھے بندر ہیں، کہا آپ نے مجھے بندر کہا، اسے اچھا لگے گا؟ کہا نہیں۔ کیوں؟ کہا مجھے بندر کہہ رہے ہیں، کیا فرق کیا ہے آپ نے اور بندر میں؟ کہ کیوں فرق نہیں ہے؟ کہنے لگے آپ میں بندر میں کوئی فرق نہیں ہے، بندر بھی کھاتا ہے آپ بھی کھاتے ہیں، بندر بھی سوتا ہے آپ بھی سوتے ہیں، بندر بھی چلتا ہے آپ بھی چلتے ہیں، اور جو سارے کام بندر کرتا ہے وہی سارے کام آپ کرتے ہیں، تو آپ میں اور بندر میں فرق کیا ہوا؟ کہنے لگے نہیں نہیں ایک فرق ہے۔ کیا؟ کہ میرے پاس شعور ہے اور بندر کے پاس شعور نہیں ہے، میرے پاس عقل ہے اور بندر کے پاس عقل نہیں ہے۔ کہ یہی تو قرآن مجید بھی بیان کر رہا ہے کہ اے نبی کہیے میں تم جیسا ایک بشر ہوں۔ انسانوں نے کہا پیغمبر بھی سوتے ہیں ہم بھی سوتے ہیں، پیغمبر بھی کھاتے ہیں ہم بھی کھاتے ہیں، پیغمبر بھی پیتے ہیں ہم بھی پیتے ہیں، پیغمبر بھی باتیں کرتے ہیں ہم بھی باتیں کرتے ہیں، تو بس پیغمبر ہم ہی جیسے بشر ہو گئے۔ مگر قرآن مجید نے آیت کو یہاں نہیں روکا، قل انما انا بشر مثلکم یوحا الی، میں تم جیسا ایک بشر ہوں مگر فرق یہ ہے مجھ پر وحی آتی ہے تم پر وحی نہیں آتی۔ سلام بر محمد و آل محمد۔ انما ولیکم اللہ، بس آخری مرحلے پر بات کر رہا ہوں، انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون، اور اللہ کے ولی وہ ہیں کہ جو نماز قائم کرتے ہیں اور حالت رکوع میں زکات دیتے ہیں۔ آپ کو معلوم ہے جو علماء نے بیان کیا کہ جو انگوٹھی امیر المومنین علیہ السلام نے زکات میں دی تھی، یہ انگوٹھی جناب سلیمان کی انگوٹھی تھی، اور اس انگوٹھی میں گویا جناب سلیمان کی پوری حکومت تھی۔ توجہ فرمائیں، جب یہ انگوٹھی پہن لی تو حکومت مل گئی۔ زکات مال کا کتنا حصہ ہے؟ کہنے لگے چالیسواں۔ مجھے فرمائیں، امیر المومنین نے زکات میں جناب سلیمان کی انگوٹھی دی تھی، گویا یہ آیت کہہ رہی ہے کہ سلیمان کی حکومت علی کے مال کا چالیسواں حصہ ہے۔ انما ولیکم اللہ، بس تمہارا ولی اللہ ہے، ورسول اور اس کا رسول تمہارا ولی ہے، والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون، اور وہ لوگ تمہارے ولی ہیں کہ جو نماز قائم کرتے ہیں اور حالت رکوع میں زکات دیتے ہیں۔ یہ مسئلہ ولایت ان کے یہاں بھی مہم ہے اور ہمارے یہاں بھی مہم ہے۔ اگر وہاں پر ولایت نہ ہو تو وہ جو فرمائیے گا، اگر وہاں پر ولایت نہ ہو تو نہ انہیں نبی بنایا جائے گا، نہ رسول بنایا جائے گا، نہ امام بنایا جائے گا، اور ہمارے یہاں بھی اگر ان کی ولایت نہ ہو تو نہ نماز قبول ہوگی، نہ روزے قبول ہوں گے، نہ کچھ اور قبول ہوگا۔ دونوں طرف سے پروردگار عالم نے ولایت میں رکھا ہے، وہاں سے بھی جب کوئی آئے گا تو ولایت کے ذریعے سے، یہاں سے کچھ جائے گا تو ولایت کے ذریعے سے۔ یہاں پر بالکل بہت ہی سامنے کی مثال دے کر بات واضح کروں کہ اس مثال کو متعدد جگہوں پر دے چکا ہوں لیکن آپ کے لیے بیان کر رہا ہوں اور یہیں پر بات تمام کر رہا ہوں کہ اگر ان کی ولایت نہ ہو اور ان کی محبت نہ ہو، البتہ ولایت کا معنی صرف محبت نہیں ہے بلکہ ولایت ایک پورا نظام ہے، विलायत सिर्फ मोहब्बत को नहीं कहते, बहरहाल कभी बात हो इस पर, विलायत एक निजाम का नाम है कि अगर ये निजाम है तो अगर कोई इंसान इस निजाम पर है चाहे गुनाहगार हो उसका अंजाम बहुत अच्छा है। मैं बिल्कुल जिम्मेदारी से ही कह रहा हूँ, अगर कोई भी इंसान इस निजाम पर चले चाहे गुनाहगार हो अंजाम उसका अच्छा होना है, लेकिन अगर कोई इस निजाम पर ना हो चाहे जितना भी मुत्तकी हो वो उसका अंजाम अच्छा नहीं होगा। ये अलीबाग की रिवायत है, मैं अपनी तरफ थोड़ी कह रहा हूँ, बिल्कुल सामने एक मिसाल है। आप मसलन जाना चाहते हैं किसी जगह पर, मसलन यहाँ से 100 किलोमीटर दूर इस तरफ जाना चाह रहे हैं, जो इस तरफ गाड़ी जा रही है आप उसमें बैठ गए, गाड़ी में बैठे और आपने गाड़ी में बैठने के बाद आपसे मुराद किसी इंसान को ले लीजिए, साहब बैठ गए और गाड़ी में बैठने के बाद कभी किसी से बदतमीजी कर रहे हैं, कभी किसी पर गुस्सा हो रहे हैं, कभी लड़ाई कर रहे हैं, लेकिन जब गाड़ी 100 किलोमीटर के बाद रुकी तो वो उतर तो गए और मकसद तक पहुंच भी गए मगर लोहू लुहान तो हो गए मगर मकसद तक पहुंच गए। इसी के बरखिलाफ जाना यहां था, एक साहब चढ़ गए वहां की गाड़ी में और बहुत ही मुकद्दस बने बैठे रहे, ना किसी से लड़े ना झगड़ा किया, खामोशी से बहुत ही मुहज़्ज़बाना तरीके से सफर जारी रखा, लेकिन जब अंजाम आया तो क्या देखा, मकसद तो आया ही नहीं। यही मरहला यहाँ पर भी है, अगर कोई उस निजाम पर हो जो खुदा ने निजाम दिया था, अगर गुनाहगार भी हो तो अपने मकसद तक पहुंच जाएगा, और अगर कोई इसके बरखिलाफ हो चाहे जितना भी मुकद्दस हो अपने मकसद तक नहीं पहुंचेगा। ये रिवायात बयान कर रहा हूँ कि अगर कोई अहले बैत की विलायत पर हो गुनाहगार भी हो तो उसका अंजाम अच्छा है। हाँ ये अलग है कि उसको पहले गुनाहों से पाक किया जाएगा फिर उसके बाद उसे अगले मरहले पर पहुंचाया जाएगा। सामने एक मिसाल देकर बात वादे करूं कि अगर इनकी विलायत ना हो और इनकी मोहब्बत ना हो तो कोई फायदा नहीं है। उसके बाद मसाइल के मंजिल पर आ जाऊं, आप एक मुल्क से दूसरे मुल्क जाना चाहते हैं, आपने अपने लिए अपने पास सब कुछ रख लिया, आपने जब देखा कि सर्दी आने वाली है सर्दी के कपड़े रख लिए, आपको वहाँ पैसों की ज़रूरत थी पैसे रख लिए और जो जो चीज़ों की ज़रूरत थी आपने अपने पास रख लिया, लेकिन जब बॉर्डर आया हुदूद आए और आपसे मर्ज़बान ने पूछा जो हुदूद या बॉर्डर पे होता है कि आप कहाँ जाना चाहते हैं, आपने कहा मैं फुलां मुल्क जाना चाह रहा हूँ, उसने पूछा आप क्या लाए, आपने जवाब दिया कि मैंने सर्दी के कपड़े भी रख लिए हैं, मैंने पैसे भी रख लिए हैं और जो जो मुझे चाहिए था मैंने वहाँ रख लिया है, उसने कहा ये जो आप सब कुछ लेकर जा रहे हैं ये आप अपने लिए लेकर जा रहे हैं, आप हमें पासपोर्ट दिखाइए और दिखाइए इस पर वीजा लगा हुआ है या नहीं। यही मरहला कुछ मेरे और आपके साथ भी होगा कि जब हम जन्नत के दरवाजे पर पहुंचे दारोगा जन्नत ने पूछा कहां जा रहे हैं, हमने कहा जन्नत जा रहे हैं, कहा क्या लेकर आए, कहा इतनी नमाजें इतने रोजे इतने हज ज़कात, कहने लगे ये सब आपके लिए है जब आप वहां चले जाएं, हमें दिखाइए मोहब्बत अहले बैत का पासपोर्ट है या नहीं, बताइए विलायत अली का वीजा लगा है या नहीं, इकरार पर मोहम्मद वाले मोहम्मद। अगर कोई इनकी विलायत पर आ जाए तो फिर इनके यहाँ 80 साल का सफ़र लम्हों में होते हैं, और हमने अगर करबला से ये ना सीखा तो क्या सीखा कि इनके यहाँ पहुँच जाने के बाद इनके निज़ाम पर आने के बाद 80 साल का सफ़र लम्हों में होते हैं कि जब आने वाले ने तौबा कर ली, गुनाहगार था लेकिन तौबा करके आया, फिर जो फासला आ चुका था इन्होंने इस फासले को लम्हे भर में तय करा दिया, और वो फासला आपको मालूम है कितना था, वो फासला लानतुल्लाह से अलैहि सलाम तक का फासला था, और इन्होंने लम्हे भर में इस फासले को तय करा दिया, गोया 80 साल का सफर एक रात में तय कर लिया। और रिमी यजीद रिया जी हाँ, अगर कोई इनकी विलायत पर आ जाए तो फिर उसका अंजाम अच्छा होता है। ये बुलाते रहे, एक एक को बुलाया, रास्ते भर पैगाम देते हुए चले,
हर एक को बुलाते हुए चले, मगर जिसे आना था वो आ गया, लेकिन कुछ अजीब किया शबे आशूर को। मालूम है क्या किया? बुलाकर ले आए, लेकिन शबे आशूर चराग बुझा गया और कहने लगे जिसे जाना है चला जाए। मैं आवाज दूंगा, आका अगर आपको भेजना ही था तो बुला के क्यों ला रहे हैं? आवाज देंगे, यही बताना चाह रहा हूँ कि अगर बुला के लाया हूं तो इसमें तुम्हारा फायदा है, मेरा कोई फायदा नहीं है, तुम्हारा अंजाम अच्छा हो जाएगा। और चराग गोल कर दिया, कहने लगे अगर जाना चाहते हो तो चले जाओ। एक मर्तबा रात की तारीकी में किसी ने देखा कि हुसैन जमीन पर कुछ तलाश कर रहे हैं। इमाम हुसैन की मुसीबत पढ़ना चाहता हूँ। किसी ने देखा कि इमाम हुसैन अलैहिस्सलाम जमीन में कुछ तलाश कर रहे हैं। चाहने वाला करीब गया और जाकर पूछा, मौला क्या तलाश कर रहे हैं? आवाज दी, कल शामे गरीबा होगी, इस सहरा में मेरे बच्चे दौड़ेंगे, मैं देख रहा हूं उनके कोई कांटा न चुभ जाए, मैं कांटे तलाश कर रहा हूं। और इसी आलम में हुसैन रात गुजारते रहे। कहीं जाने लगे तो पीछे चाहने वाला पीछे पीछे आया। इमाम ने पूछा, मेरे पीछे क्यों आ रहे हो? तो चाहने वाले ने अजीब जवाब दिया, कहने लगा, मौला मेरी गैरत ने गवारा नहीं किया कि आप अकेले जाएं। मैं वाकुफ है, चाहने वाले आज हुसैन हैं और हुसैन के साथ अब्बास भी हैं, कल यही हुसैन होंगे, असर आशूर होगी और आवाज आ रही होगी, हल में नासिर यंसुरना। उस वक्त तुम कहां होगे? हुसैन ने उसका हाथ पकड़ा और लेकर चले, बता दे रहे, देखो ये जो मकाम देख रहे हो ना, ये वो मकाम है जहां पर तुम शहीद होगे, वो जो मकाम है वहां पर हबीब घोड़े से गिरेंगे, यहां पर मुस्लिम जमीन पे गिरेंगे, वो मकाम है कि जहां पर मेरे अली अकबर के पर्ची लगेगी, ये वो मकाम है जहां मेरे ओनो मोहम्मद गिरेंगे, ये वो मकाम है जहां पर मेरा अब्बास गिरेगा, इस मकाम पर मेरे अली असगर के तीर लगेगा। और ये बताते हुसैन बहुत तेजी से एक जगह से गुजर गए। चाहने वाले ने पूछा, मौला बहुत तेजी से गुजर गए और यहां पर तो किसी के रोने की भी आवाज आ रही है। आवाज दी, ये वो मकाम था जहां मैं घोड़े से गिरूंगा और ये रोने वाला कोई और नहीं है, मेरी माँ फातिमा है जो मेरे साथ आई है। रात गुजरती रही, सुबह का तारा चमका, अली अकबर ने अजान दी, जंग का आगाज हो गया। अब हुसैन बहुत मसरूफ हो गए, कभी किसी के जनाजे पर गए, कभी किसी के जनाजे पर गए, यहां तक कि आवाज आई, हल मिन नासिरिन यंसुरना, अब कोई न रहा। मैदान में आए, जंग करना शुरू की, कहते जाते थे, तुमने मेरे अब्बास को मार दिया, तुमने मेरे अली अकबर को मार दिया, तुमने मेरे कासिम को मार दिया, अब बच के कहां जा रहे हो? उसकी जंग देखो जो 3 दिन का भूखा है, उसकी जंग देखो जो 3 दिन का प्यासा है। वादे चिफली निभाने का वक्त आया, घोड़े से जमीन पर गिरे, फिर थोड़ी देर बाद सीने पर कुछ संगीनी का एहसास हुआ। अब जो देखा, जिस सीने के पैगंबर बोसे लिया करते थे, उस सीने पर शिमर चढ़ के बैठा हुआ है। और फिर थोड़ी देर के बाद, आपको मालूम है किसी में इतनी जुरात नहीं थी कि हुसैन के करीब जाता, क्यों? इमाम को कत्ल करना कुछ मामूली काम नहीं था, हर कोई एक दूसरे को कह रहा था तुम जाकर हुसैन का गला काटो, वो कहता था तुम जाकर हुसैन का गला काटो। इतने में किसी ने कहा, हमारे साथ एक नसरानी आया है, उसको तलवार दे दो, वो इमाम का गला काट देगा। वो नसरानी तलवार लेकर चला और सोचता हुआ चला, इसके भतीजे मारे गए, इसके भांजे मारे गए, इसकी औलाद मारी गई, इसका जब कोई न रहा तो अब इसे भी कत्ल करा रहे हैं। ये सोचता हुआ इमाम के बराबर में आके खड़ा हो गया और कहने लगा, ऐ शख्स मुझे ये बता दो तुम कौन हो? इमाम ने कोई जवाब नहीं दिया। कहने लगा, मैंने कल रात में ईसा को ख्वाब में देखा था, ईसा के साथ आखिरी नबी भी आए थे और ईसा ने मुझे कहा था, मुझे कल आखिरी नबी से शर्मिंदा न कराना, मुझे बता दो तुम कौन हो? अब भी इमाम ने कोई जवाब नहीं दिया। आपको मालूम है इमाम जवाब क्यों नहीं दे रहे? इसलिए कि अब हिम्मत नहीं है,
جسم کا سارا خون نکل چکا ہے، اب اتنی طاقت نہیں ہے کہ اسے جواب دے، اب وہ پریشانی میں کھڑا ہے، میں کیا کروں؟ اسی اثنا میں اسے کچھ یاد آیا، کہنے لگا، اے شخص تجھے اس کی قسم جس کا جنازہ دریا کے کنارے پڑا ہوا ہے، مجھے بتاؤ تم کون ہو؟ اب بھی امام نے کوئی جواب نہیں دیا، پھر کہنے لگا، تمہیں اس کی قسم جس کے سینے سے پرچی نکالی تھی، بتاؤ تم کون ہو؟ اب بھی امام نے کوئی جواب نہیں دیا، پھر کہنے لگا، تمہیں اس کی قسم جس بچے کو دفن کیا تھا، بتاؤ تم کون ہو؟ اب بھی امام نے کوئی جواب نہیں دیا، اب یہ پریشان ہو گیا، میں کیا کروں؟ گلا کاٹوں یا گلا نہ کاٹوں؟ اسی اثنا میں سوچ رہا تھا، چاروں طرف دیکھ رہا تھا، اس کی نظر خیمے پہ پڑی، فوراً کہا، اے شخص تجھے اس بی بی کی قسم جو خیمے کے در پہ کھڑی ہے، اتنا سننا تھا وہ حسین جو ابھی کلام نہیں کر پا رہے تھے، اپنی جان کو سمیٹا، لبوں کو جنبش ہوئی، میں فاطمہ کا بیٹا، میں نبی کا نواسا، اتنا سننا تھا، نصرانی نے تلوار نکالی، ارے کسے قتل کرنے کے لیے بھیجا ہے؟ یہ تو نبی کا نواسا ہے، یہ فاطمہ کا بیٹا ہے، اتنا دیکھا، نصرانی پر حملہ ہوا، وہ زمین پر گرا، عجب نہیں آواز دی ہو، اے نصرانی، جب بھی کوئی شہید ہوا اس کے جنازے پر آتا تھا، لیکن اب مجھ میں ہمت نہیں ہے، میں اٹھ نہیں سکتا، اگر میں نہیں آیا تو کیا ہوا؟ غم نہ کھانا، میری ماں فاطمہ آئی ہے، تمہیں گرنے نہیں دے گی، واہ حسینہ۔